नमस्कार। सामुदायिक रेडियो नारायणी एफएम 103.8 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम जनसरोकारमा स्वागत गर्छु म राम मण्डल। कार्यक्रम जनसरोकार तपाईँ हरेक दिन साँझ 7 बजेदेखि सुन्दै आउनु भएको छ। कार्यक्रम जनसरोकारमा हामी जनतासित प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयहरूमाथि चर्चा परिचर्चा गर्दै आएका छौँ र आज पनि यस्तै विषय लिएर उपस्थित भएका छौँ कार्यक्रम जनसरोकारमा चर्चा गर्नको लागि। आजको हाम्रो विषय रहेको छ तराई मधेसका जिल्लाहरूका पर्यटकीय क्षेत्रलाई समेटेर थालिएको अभियान भिजिट मधेस अभियानको बारेमा। यो अभियान तराई मधेसका 22 जिल्लालाई समेटेर यस जिल्लामा रहेका विभिन्न पर्यटकीय क्षेत्रहरूको विकास प्रवर्धन र त्यसबाट हुने विभिन्न किसिमका क्रियाकलापहरूलाई समेटेर चलाइएको अभियान हो र कार्यक्रम जनसरोकारमा आज हामी भिजिट मधेस अभियानका संयोजक ओम प्रकाश सराफसित कुराकानी गर्नेछौँ। सबभन्दा पहिले कार्यक्रममा भिजिट मधेस अभियानका संयोजक ओम प्रकाशजीलाई स्वागत छ।
धन्यवाद।
यो भिजिट मधेस अभियान जुन छ यो भनेको खासमा चाहिँ के हो?
भिजिट मधेस अभियान भनेको के हो भन्दाखेरि यो जुन तराई मधेसको जुन 22 जिल्ला छ तराई मधेसको 22 जिल्लालाई जोडेर नयाँ उमङ्ग नयाँ उत्साहका साथ यस क्षेत्रमा रहेका जति पनि पर्यटकीय धरोहरहरू जुन छ हाम्रो त्यसै पर्यटकीय स्थलहरू ऐतिहासिक धार्मिक पुरातात्विक सम्पदाहरू त्यो सबैलाई चाहिँ हामी विश्वव्यापी रूपमा यसलाई एक्सप्लोर गरेर चाहिँ हामी पर्यटन क्षेत्रको विकास र हाम्रो तराई मधेसको पहिचानको लागि चाहिँ यो अन्तर्राष्ट्रिय राष्ट्रिय लेभलमा चलाइएको यो अभियान हो। यो अभियानले चाहिँ जुन हाम्रो खास गरी तराई मधेसको जुन कल्चर छ तराई मधेसको जुन हाम्रो समाज छ तराई मधेसको हाम्रो जुन रीतिरिवाज छ पहिरन छ रहन सहन छ यो सबैलाई चाहिँ एउटा तपाईँको विश्वव्यापी रूपमा कसरी चिनाउने तराई मधेसलाई यसको लागि यो चाहिँ विशेष रूपले चाहिँ यो अगाडि बढिरहेको छ।
अब यो तराई मधेसको विभिन्न धरोहरहरू छन् पर्यटकीय क्षेत्रहरू छन् यसमा चाहिँ खास गरी बारा पर्सामा चाहिँ तपाईँहरूले कुन कुन क्षेत्रलाई समेट्नु भएको छ?
बारा र पर्साको कुरा गर्नुपर्दा हाम्रो चाहिँ खास गरी जस्तै कि हाम्रो बारा पर्सामा तपाईँको धार्मिक टुरिज्म धार्मिक पर्यटनको चाहिँ प्रशस्तै सम्भावना हामी देखेका छौँ जसमा चाहिँ तपाईँको पर्सा जिल्लाको कुरा गर्नुपर्दा जस्तै पर्सा राष्ट्रिय निकुञ्जमा रहेको भाथा दुग्धेश्वर जुन धाम छ त्यहाँदेखि लिएर तपाईँको जिरा भवानी जुन मन्दिर छ त्यसलाई पनि हामी जोडेका छौँ त्यस्तै हाम्रो विन्ध्यवासिनी मन्दिर छ त्यसलाई पनि हामी जोडिरहेछौँ त्यस्तै तपाईँको महुवन मठमा जुन पारसनाथको मन्दिर छ त्यसलाई पनि हामी जोडिरहेका छौँ त्यस्तै तपाईँको हाम्रो वीरगन्जमा रहेको गाहुवा माई बिर्ता माई त्यस्तै तपाईँको बुद्ध धर्मसँग चाहिँ प्रत्यक्ष चाहिँ आस्था राख्ने चाहिँ भिसुवा डाँडा त्यस्तै तपाईँको ऐतिहासिक पृष्ठभूमिको कुरा गर्नुपर्दा तपाईँको पर्सा गढीको हामी कुरा गरिरहेका छौँ त्यसलाई पनि हामी एक्सप्लोर गरेर त्यसलाई पनि प्रमोसन गर्ने हामी अभियानमा लागेका छौँ। त्यस्तै तपाईँको पर्सा जुन राष्ट्रिय निकुञ्ज छ पर्सा राष्ट्रिय निकुञ्जमा तपाईँको पर्यटनको धेरै सम्भावना छ तर त्यही तपाईँ हेर्नुहुन्छ भने चितवनमा चाहिँ चितवन राष्ट्रिय निकुञ्जको तपाईँको देशव्यापी अन्तर्राष्ट्रिय रूपमा त्यसको चाहिँ प्रवर्धन भइसकेको अवस्था छ र त्यही त्यस्तै सुविधाहरू यहाँ त्योभन्दा पनि राम्रो राम्रो तपाईँको हेर्ने लायक दृश्यहरू हुँदाहुँदै पनि तपाईँको पर्सा राष्ट्रिय निकुञ्ज चाहिँ रेलमा परिरहेको अवस्था छ। त्यस कारणले हामी यहाँ रहेका धार्मिक पर्यटनका क्षेत्रहरू त्यसै गरी यस्ता प्राकृतिक स्रोतहरू प्राकृतिक सम्पदाहरू जुन मैले पर्सा गढीको कुरा गरेँ त्यो ऐतिहासिक धरोहरहरू वीरगन्जमा रहेका अन्य जुन एट्र्याक्सनहरू छ तपाईँको जस्तै शङ्कराचार्य गेट भयो घडियाडमा पोखरी भयो त्यस्तै तपाईँको विभिन्न किसिमका अन्य पनि जुन सम्पदाहरू छ त्यो सबैलाई हामी चाहिँ विश्वव्यापी रूपमा चाहिँ हामी एक्सप्लोर गरिरहेका छौँ कि पर्सा जिल्लामा पनि हाम्रो हेर्ने लायक देख्ने लायक पर्सा जिल्लामा पनि रमाउने लायक तपाईँको धेरै कुराहरू छ। अब जस्तै पहाड हिमालमा तपाईँको मोटरको सवारीमा मतलब पर्यटकहरू घुम्छ तर चाहिँ वीरगन्जमा चाहिँ फरक किसिमको तपाईँको टाँगाको सवारी गर्न सकिन्छ टाँगा घोडीको सवारीबाट चाहिँ फरक अनुभूति लिन सकिन्छ त्यस्तै तपाईँको हिमाल पहाडमा चाहिँ हावापानी फरक छ तराई मधेसको त हावापानी एकदमै डिफ्रेन्ट छ त्योभन्दा त्यसको त अनुभूति हिमाल पहाडमा लिन सकिँदैन। त्यस कारणले हाम्रो खानपान हाम्रो रहन सहन हाम्रो बोलीचाली हाम्रो पहिरन भेषभूषा त्यो हिमाल पहाडभन्दा फरक छ त्यस कारणले चाहिँ पर्यटकहरू तराई मधेसका चाहिँ यो जिल्लाहरू चाहिँ यहाँ पनि भ्रमण गर्नुपर्छ र यस्ता देखाउने लायक हेर्ने लायक चाहिँ विभिन्न किसिमका हामीसँग त्यस्ता सम्पदाहरू त्यस्ता धरोहरू त्यस्ता डेस्टिनेसनहरू छ र खालि हाम्रो चाहिँ अहिलेसम्म यस विषयमा कामहरू मात्रै भएको छैन। त्यस कारणले चाहिँ हामी तराई मधेसलाई बलियो बनाउनको लागि पर्यटन क्षेत्रको विकास गर्दै यहाँ रोजगार क्रिएट गर्नको लागि यहाँ चाहिँ नयाँ चरण नयाँ उमङ्ग तपाईँको सरसफाइदेखि लिएर अन्य क्षेत्रमा चाहिँ क्रान्तिको लागि आर्थिक सामाजिक रूपान्तरणको लागि चाहिँ यो अभियान सञ्चालनमा रहेको छ। बाडा जिल्लाको कुरा गर्नुपर्दा तपाईँको गौतम बुद्धको लुम्बिनी छ, त्यसको हाराहारीमा त्यति महत्त्व बोकेको तपाईँको सिमरनगढको इतिहास छ। त्यो सिमरनगढको इतिहासलाई चाहिँ हामी बेच्न सकिरहेका छैनौँ, स्टोर गर्न सकिरहेका छैनौँ। त्यस्तै धार्मिक क्षेत्रको कुरा गर्नुपर्दा त्यहाँ तपाईँको गरिमाइ छ, त्यस्तै तपाईँको उता काठघाट छ, त्यस्तै तपाईँको ऐतिहासिक कुरा गर्नुपर्दा त्यहाँ पनि बाढाघरीको रूपमा पनि रहेको छ। त्यसै गरी तपाईँको कलैयामा पनि सिद्धेश्वर क्षेत्रमा त्यति राम्रो सम्भावनाहरू छ। त्यस कारण तर अहिलेसम्म चाहिँ यो क्षेत्रमा पर्यटकको क्षेत्रमा चाहिँ कामहरू हुन सकेको छैन। त्यस कारणले यसलाई चाहिँ पूर्ति गर्नको लागि चाहिँ हाम्रो भिजिट मधेस नेपाल चाहिँ कार्यक्रम अभियान सञ्चालनमा रहेको छ।
अब तपाईँहरूले ओम प्रकाशजी तपाईँहरूले यो अभियान मात्र सञ्चालन गरेर हुन्छ कि अब यो तपाईँ टार्गेट गरिदिनु भएको छ बाह्र वर्षमा यो यो ठाउँहरू चाहिँ पर्यटकीय क्षेत्र बन्ने लायक छन्, अब यो चाहिँ खालि तपाईँहरूले टार्गेट मात्र गरेर हुन्छ कि यसलाई यसको विकास पनि यसको संवर्धन पनि गर्नुहुन्छ तपाईँहरू?
धेरै राम्रो तपाईँ प्रश्न गर्नुभयो, यो प्रश्नको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अहिलेसम्म त्यही कुरा छ कि अहिलेसम्म खालि भाषामा हामी सीमित रह्यौँ, अहिलेसम्म चाहिँ खास जमिनमा चाहिँ ग्राउन्ड लेभलमा काम हुन सकेन। तर हाम्रो अभियानलाई तपाईँ हेर्नुहुन्छ भने म बहुत गौरवको साथ तपाईँले म बताउन चाहन्छु र तपाईँको सम्पूर्ण यो लोकप्रिय रेडियो मार्फत चाहिँ सुनिरहेका हजारौँ श्रोतालाई म के अवगत गराउन चाहन्छु भने कि हामी चाहिँ यसमा एकदम बारिकी किसिमले रिसर्च लेभलको कामहरू हामी गरिरहेका छौँ र सबैलाई जानकारी गराउँदा मलाई खुसी महसुस के हुँदैछ भने तपाईँ अब आफ्नो गाउँ ठाउँको त्यस्ता दृश्यहरू आफ्नो मोबाइलमा हेर्न सक्नुहुन्छ। तपाईँको जुन एन्ड्रोइडको मोबाइल छ त्यसमा तपाईँ प्ले स्टोरमा गएर भिजिट मधेस सर्च गरेर डाउनलोड गरेर चाहिँ हाम्रो कामहरू त्यसमा हेर्न सक्नुहुन्छ र त्यसमा तपाईँहरू अन्य थप तथा सुझाव पनि दिन सक्नुहुन्छ। त्यो तयारीकै क्रममा छ तर हाम्रो सार्वजनिक भइसकेको अवस्था छ, हुनसक्छ कि अहिले सबै चिज हामी समेट्न सकेका छैनौँ तर चाहिँ हाम्रो त्यो क्रम जारी रहेको छ। तर चाहिँ जति हामी अहिलेसम्म पुग्न सकेका छौँ हाल्न सकेका छौँ त्यो चाहिँ हाम्रो काम गरेको चाहिँ उपलब्धि आफ्नो हातमा रहेको मोबाइलमा कम्प्युटरमा हेर्न सकिन्छ वेबसाइटको मार्फतले र मोबाइल एप्सको मार्फतले। र अर्को कुरो तपाईँ विकासको कुरा गर्नुभयो, हामी चाहिँ हामी सहकार्य गर्ने चाहिँ हामी पक्षमा छौँ किनभने विकास निर्माणको काम गर्नको लागि हामीसँग बजेट हुँदैन। त्यो बजेट भनेको स्थानीय सरकार प्रादेशिक सरकार र सङ्घीय सरकारको हुन्छ। त्यस्तै तपाईँको पर्यटनसँग रिलेटेड नेपाल टुरिज्म बोर्ड लगायतका चाहिँ डोनर एजेन्सीसँग छ। हामी के गरिरहेछौँ यो रिसर्चको माध्यमले हामी यो पनि उहाँहरूलाई झकझक्याउने उहाँहरूलाई ध्यानाकर्षण गराउने यति राम्रो यति इतिहास बोकेका यति पोटेन्सियल रहेका यस्ता डेस्टिनेसनहरू छ यसमा मरम्मत सम्वाद गर्नु थिएन मरम्मत सम्वाद गर्नलाई हामी आग्रह गरिरहेका छौँ। कतै सडक ब्रेकअप भएको छ भने सडक बनाउनलाई हामी आग्रह गरिरहेका छौँ किनभने सबै चिज हामी आफैले गर्न सक्ने सक्षम छैनौँ। अब यहाँ भनेको हुन्छ कि त्यस्तो वातावरण निर्माण गर्ने, त्यस कारणले त्यो चाहिँ हामी वातावरण चाहिँ प्रदेश सरकारदेखि लिएर नेपाल टुरिज्म बोर्डदेखि लिएर स्थानीय तहहरूसँग समन्वय गरेर हामी काम गर्ने सोचमा छौँ र विचारमा हामी अगाडि बढिरहेका छौँ।
अब यस्तो अवस्थामा यो चाहिँ विकासको एउटा ठुलै तपाईँहरूले चाहिँ अभियान चलाउनु भएको छ, यो चाहिँ एउटा शान्तिनो काम चाहिँ पक्कै पनि होइन, एउटा ठुलै यसको लागि बजेटहरू चाहिन्छ, व्यवस्थापनहरू चाहिँ ठुलै किसिमको हुनुपर्छ। अब चाहिँ यसमा अब पछिल्लो समय स्थानीय सरकार बनिसकेको खण्डमा हाम्रो देशमा तिनवटा सरकारमध्ये स्थानीय सरकार पनि बनिसकेको छ, चुनाव पनि सम्पन्न भइसकेर जनप्रतिनिधिहरू पनि आइसकेका छन्, उनीहरूको चाहिँ यो पर्यटन क्षेत्रभित्र विकास गर्ने चाहिँ कतिको तपाईँले आफ्नो रुचि देख्नु भएको छ त्यस क्षेत्रका?
प्रदेश सरकार र केही स्थानीय तहहरूसँग जुन समन्वय हाम्रो भएको छ उहाँहरूको रेस्पोन्स राम्रो छ। फरक त्यही हो कि जुन पहिला परम्परा चलिरहेको थियो नि विकास भनेको खालि सडक नाला त्यसैमा अहिले सीमित रहेको अवस्था छ। हामी जहाँ सकिरहेछ त्यहाँ कन्भिन्स गरेर यो क्षेत्रमा पनि लगानी गर्नु, यस क्षेत्रले तपाईँको चाहिँ त्यो क्षेत्रको जिडिपीदेखि लिएर रोजगारीदेखि लिएर हरेक चिजको चाहिँ सम्भावना चाहिँ बढ्छ। जस जसले हामी कन्भिन्स गर्न सकिरहेछौँ उहाँहरू चाहिँ सकारात्मक रूपमा अगाडि बढिराख्नु भएको छ। चाहिँ तर अहिले पनि त्यस्तो चाहिँ सन्तुष्ट हुने अवस्था छैन, उहाँहरूलाई धेरै स्कुलिङ र धेरै कन्भिन्सिङको अवस्था छ।
भनेपछि स्थानीय सरकारसँग तपाईँहरूले चाहिँ अहिले कोर्डिनेट गरी सक्नुपर्ने अवस्था चाहिँ देख्नु भएको छैन, आउने दिनमा चाहिँ उहाँहरूले चाहिँ के भन्नुहुन्छ? जस्तो कि सिमरनगढ नै भन्नुभयो,
हामी प्रश भनेका छौँ कि पर्यटन क्षेत्र तपाईँको स्थानीय तहमा रहेका जति पनि पर्यटकीय सम्भावना बोकेका त्यस्ता डेस्टिनेसनहरू छ त्यसको लिस्टिङ गर्नु, त्यसको अवस्थाहरू के छ, अहिलेको करेन्ट स्टाटस के छ, त्यसलाई के गर्दाखेरि त्यसलाई देखाउन लायक हुन्छ होइन, किनभने सुन्दरता भनेको चिज धेरै सकारात्मक कुरा हो के, त्यो चाहिँ त्यसलाई निखार्नको लागि के गर्न सकिन्छ त्यसको लागि चाहिँ उहाँहरू स्थानीय तहहरू मिलेर त्यसको गर्नुपर्ने हुन्छ, त्यसको लागि पोलिसी बनाउनु पर्ने हुन्छ, त्यसको लागि बजेट निकाल्नु पर्ने हुन्छ, अनि मात्र त्यो क्षेत्रको विकास चाहिँ सम्भव छ।
अब यसमा तपाईँ पर्सा जिल्लाको राष्ट्रिय निकुञ्ज पनि भन्नुभयो, यो पर्सा राष्ट्रिय निकुञ्ज जुन क्षेत्र छ त्यो क्षेत्रमा चाहिँ सङ्घीय सरकारले पनि थुप्रै बजेटहरू दिइराखेका हुन्छ, त्यहाँ चाहिँ अलरेडी चाहिँ डोनेसनहरू चाहिँ हुँदा हुँदै पनि त्यहाँ चाहिँ तपाईँहरूले निकुञ्जसँग कतिको सहकार्य गर्नुभएको छ?
निकुञ्जमा चाहिँ हामी निरन्तर निकुञ्जका चाहिँ म्यानेजमेन्टदेखि लिएर नेपाल टुरिज्मसँग पनि त्यसमा हामी सम्पर्कमा छौँ। पाल्पा जिल्लालाई खास गरी यो दुई तिनवटा जिल्लालाई एकदमै प्रत्यक्ष चाहिँ प्रभाव पार्ने गरी चाहिँ पाल्पा राष्ट्रिय निकुञ्जले भूमिका निर्वाह गर्न सक्छ। त्यसको प्रमोसन भयो भने निश्चित रूपमा चाहिँ यो क्षेत्रमा चाहिँ पर्यटनको चाहिँ विकास एकदम तीव्र गतिमा हुन्छ। त्यस कारणले हामी नेपाल टुरिज्म बोर्डदेखि लिएर नेपाल सरकारदेखि नेपाल यसको विषयमा तपाईँलाई म अवगत गराउन चाहन्छु, नेपाल टुरिज्म बोर्डलाई हामी ज्ञापन पत्र पनि बुझाएका छौँ यी डेस्टिनेसनहरूको संरक्षणको लागि सम्वर्धनको लागि।
भनेपछि तपाईँहरूले ज्ञापन पत्र पनि बुझाइदिनु भएको छ, ज्ञापन पत्र बुझेर र बुझाउने काम मात्र भएको छ कि त्यो टुरिज्म बोर्डबाट
फलोअप निरन्तर हामी गरिरहेका छौँ र तपाईँ हेर्नु सक्नुहुन्छ त्यो रिजल्टहरू बिस्तारै आइरहेको छ। सयवटा डेस्टिनेसनहरू जुन तराई मधेसमा जुन अहिले नेपालको सयवटा मध्ये नेपाल मधेसको धेरै ठाउँको यसपालि पढेको छ, हामीले लिस्टिङ चाहिँ सबै दिएका छौँ, त्यसमा चाहिँ धेरै पढेको छ, धेरै पढ्न बाँकी छ, त्यसमा चाहिँ हामी निश्चित रूपमा अगाडि बढिरहेका छौँ। र यो परिवर्तन भनेको रातारात हुने कुरा होइन, परिवर्तन भनेको बिस्तारै हुने कुरा हो। अब हेर्नुहोस् नेपाल टुरिज्म बोर्डले चाहिँ अहिलेसम्म अर्बौँ बजेट चलायो, तर तराई मधेसको पर्यटनको विकास हुनुपर्छ, यहाँको डेस्टिनेसनको विकास हुनुपर्छ, प्रमोसन हुनुपर्छ, त्यसमा चाहिँ उनीहरूको ध्येय थिएन, त्यसमा उनीहरू प्राथमिकतामा राखेको थिएन, तर यसपालिदेखि राख्न सुरु पनि गरेको छ। त्यस कारणले पनि हामी भन्छौँ उहाँहरूलाई सिधै ठाडो भनेका छौँ, भिजिट नेपाल इज नट कम्प्लिट विदाउट भिजिट मधेस। त्यस कारणले यदि कोही टुरिस्ट कोही पर्यटक नेपालमा आउँछ भने उहाँहरूलाई तराई मधेसको भ्रमण नगराइकन चाहिँ त्यो भ्रमण चाहिँ नेपालको कम्प्लिट मानिँदैन। त्यस कारणले उहाँहरूले छुट्याएर ल्याएको बजेटदेखि लिएर तपाईँको उहाँहरूको टाइमिङदेखि लिएर सबैमा चाहिँ तराई मधेसमा पनि डिस्ट्रिब्युसन हुनुपर्छ भन्ने हाम्रो जोरदार माग रहेको छ।
अब यस्तो अवस्थामा चाहिँ तपाईँहरू भन्नुहुन्छ अब यो बाह्र पर्सा जुन पहिलेदेखिको चाहिँ भनौँ न एउटा पिछडिएको एउटा कम विकसित ठाउँ हो, अब यो तराई मधेसमा चाहिँ यो यस्तो अभियान चलाउँदा चाहिँ स्थानीयवासीहरूको साथ कतिको पाउनु भएको छ, स्थानीयवासीहरू के भन्छन्?
स्थानीय यसमा तपाईँ भन्नुभयो धेरै ठुलो काम हो, त्यही भएर धेरै ठुलो नेटवर्क हामी बनाएका छौँ। तपाईँको 22 जिल्ला छ, 22 जिल्लामा हामी टिम बनाएका छौँ, 22 जिल्लालाई समेट्ने जुन जुन प्रोभिन्सहरू छ प्रदेशहरू प्रदेशी टिम पनि बनाएका छौँ, काठमाडौँ बेस पनि टिम बनाएका छौँ, र विश्वमा तपाईँको 17 देशमा पनि हामी टिम बनाएका छौँ। किनभने यो सानो तिनो काम होइन, त्यही भएर एक दुईजना मिलेर गर्न सक्ने अवस्था छैन, त्यस कारणले सबैलाई समेटेर ठुलो मिसनको साथ ठुलो भिजनको साथ यसमा अगाडि बढिरहेका छौँ। र यसमा जति पनि साथीहरू हुनुहुन्छ सब भोलिन्टियर हुनुहुन्छ, उहाँको समय छ, उहाँले जुन सोसल मिडिया चलाउनुहुन्छ त्यसको माध्यमले उसको गाउँठाउँको कुराहरूलाई त्यस्ता चाहिँ डेस्टिनेसनहरूलाई हामी कलेक्सन गरेर चाहिँ हामी वेबसाइटदेखि लिएर एप्सहरूमा चाहिँ हालेर चाहिँ हामी अहिलेसम्म काम अगाडि बढाइरहेका छौँ। र हामी यो देखाउन चाहन्छौँ कि न्यूनतम काममा पनि अधिकतम न्यूनतम स्रोत साधन न्यूनतम खर्चमा पनि अधिकतम कामहरू चाहिँ गर्न सकिन्छ। र अहिलेको आवश्यकता भनेको जुन युवाहरूको जुन जोस छ, जागर छ, जुन गुण छ, जुन क्वालिटी छ, जुन क्षमता छ, त्यसले चाहिँ देश विकासमा चाहिँ सदुपयोग गर्न सक्नुपर्छ। र देश विकासमा सदुपयोग गर्न सक्यो भने देशमा दिगो शान्ति र दिगो विकास र संस्थागत विकासको चाहिँ जुन हाम्रो सपना छ त्यो पुरा हुन सक्छ।
हामी कार्यक्रमको अन्त्य अन्त्यमा छौँ ओम प्रकाशजी, जाँदा जाँदै तपाईँले यो तराई मधेसको जुन पर्यटकीय क्षेत्रको विकासको लागि लाग्नु भएको छ, यो भिजिट मधेस अभियानको लागि के भन्न चाहनुहुन्छ स्थानीयवासी जनता
जनप्रतिनिधि? मधेस अभियानको लागि खास गरी सोसल मिडिया चलाउने साथीहरूलाई जुन अहिले हाम्रो श्रोता हुनुहुन्छ उहाँहरूलाई के आग्रह गर्न चाहन्छु कि हामी जहाँ पनि त्यस्ता ठाउँहरूमा गइरहेका छौँ, त्यस्ता स्पटहरूमा गइरहेछौँ भने मात्र आफ्नो सेल्फी नहालेर त्यो ठाउँको पनि चाहिँ फोटोहरू चाहिँ हामी सोसल मिडियामा हाल्ने गरौँ, त्यसको बारेमा हल्का क्याप्सन पनि लेख्ने गरौँ। यसरी चाहिँ हाम्रो जुन आइडेन्टिटीको कुराहरू छ, कतै मेला लागेको छ, कुनै उत्सव लागेको छ, कुनै चाड त्यौहार छ, कुनै पर्व छ, त्यसको पनि फोटोहरू भिडियोहरू सकेसम्म सोसल मिडियामा सेयर गर्नुहोस्। हाम्रो भिजिट मधेसको तपाईँको पेज पनि रहेको छ visitmadhes.com, त्यसमा पनि सेयर गर्न सक्नुहुन्छ, पठाउन सक्नुहुन्छ। त्यसै गरी हाम्रो एप्सहरू छ, त्यसमा पनि फिडब्याक दिन सक्नुहुन्छ। तपाईँको वेबसाइटमा पनि तपाईँहरू फलो हामीलाई गर्न सक्नुहुन्छ। यसरी चाहिँ हातो मालो गरेर चाहिँ हामी आफ्नो गाउँठाउँको चाहिँ चिनाउने काम, प्रवर्धन गर्ने काम हामी स्वयं गर्न सक्नुपर्छ। र यो अभियानमा जुन स्थानीय तहका अहिले प्रतिनिधिहरू जुन सुनिराख्नु भयो होला, उहाँहरूलाई आग्रह छ कि आउने समयमा चाहिँ पर्यटनको विकासको लागि, आफ्नो क्षेत्रको गाउँठाउँको विकासको लागि चाहिँ छुट्टै पर्यटन सम्बन्धी बजेट र नीति तथा कार्यक्रममा सामेल गर्नको लागि आग्रह गर्न चाहन्छु। र जति पनि श्रोताहरू हुनुहुन्छ उहाँलाई यो हाम्रो अभियानप्रति सद्भाव राख्दै, यो चाहिँ पूर्ण रूपले चाहिँ मधेसलाई बलियो बनाउने अभियान रहेको छ, रोजगार चाहिँ सृजना गर्ने चाहिँ अभियान रहेको छ, र हाम्रो निराश मधेसलाई चाहिँ उत्साहतर्फ धकेल्ने अगाडि बढाउने अभियान रहेको छ। त्यस कारणले यसमा आफ्नो आफ्नो तर्फबाट सहयोग श्रद्धा सद्भाव चाहिँ राखिदिन हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
हस्, ओम प्रकाशजी, कार्यक्रममा व्यस्त समयका बावजुद पनि आएर आफ्नो यो भिजिट मधेसको बारेमा चर्चा गरिदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद।
धन्यवाद, तपाईँले पनि धेरै धेरै धन्यवाद हामीलाई हाम्रो यो आफ्नो मिसनको बारेमा चाहिँ सेयर गर्नु चाहिँ, त्यसको लागि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो भिजिट मधेसका संयोजक ओम प्रकाश सराफ। हवस् त, यो सँगै आजको निर्धारित समय सकिएको छ। भोलि फेरि पनि हामी यस्तै विषय वस्तु लिएर कार्यक्रम जनसरोकारमा उपस्थित हुने नै छौँ। तबसम्म तपाईँ कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। कार्यक्रममा प्राविधिक सहयोग गर्ने प्राविधिक मित्र दिपेन्द्रलाई धन्यवाद। भोलि फेरि पनि हामी कार्यक्रम जनसरोकार लिएर उपस्थित हुने वाचाका साथ आजको लागि बिदा चाहन्छौँ। सुन्दै गर्नुहोला नारायणी FM 103.8 MHz। नमस्कार।